यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अधिवेशनमा सहभागी हुन स्विजरल्याण्डको जेनेभा प्रस्थान। विनियोजन विधेयक 2081 प्रतिनिधि सभामा छलफल शुरू। वैदेशिक रोजगारीको प्रलोभन देखाएर 15 करोड़ रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीद्वारा 3 जना पक्राउ। र यमनमा आप्रवासी चढ़ेको डुंगा दुर्घटना हुँदा 39 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज साँझ स्विजरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका उप प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरूले विदाई गर्नुभयो। राष्ट्रपति पौडेल यही जेठ 31 गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मंचलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा राष्ट्रपति पौडेल जेठ 30 गते स्विस महासंघका राष्ट्रपति वियोला आर्मर्टसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भ्रमणकै क्रममा राष्ट्रपति पौडेलले आगामी असार 1 गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नु भएको हो। राष्ट्रपति पौडेल असार 3 गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डाक्टर सुरेश चन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विजरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुहुनेछ। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार 5 गते स्वदेश फर्कनुहुनेछ। प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथिको छलफल शुरू भएको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल भएको हो। छलफलमा सांसदहरूले आवश्यकता अनुसारको बजेट विनियोजन हुन नसकेको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरू बढ़िरहेको अवस्थामा स्वदेशमा नै रोजगारी सृजना गर्ने र युवाहरूलाई देशमा नै रोक्ने खालका विशेष योजनाहरू ल्याउनु पर्ने बताउनुभयो। सांसदहरूले कृषिमा वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने र बजेटले आम किसानलाई समेट्नु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले 16 पञ्चवर्षीय योजना र प्राथमिकता नीति तथा कार्यक्रम र बजेट बीच तादम्यता नमिलेको पनि बताउनुभयो। सांसदहरूले विद्यालय शिक्षाको गुणस्तर बढ़ाउने गरी बजेट विनियोजन गर्नुपर्ने, विद्यालय शिक्षा आवासीय विद्यालयको अवधारणामा जानुपर्ने भन्दै बजेटले ती विषय समेट्न नसकेको बताउनुभयो। कृषि मन्त्रालयसँग सम्बन्धित बजेट सन्तुलित रूपमा विनियोजन हुन नसकेको, प्रांगारिक मल उत्पादनमा ध्यान जान नसकेको, कृषि बीमा र अनुदानलाई प्रतिफल दिने खालको बनाउन नसकिएको बताउनुभयो। विनियोजन विधेयकमाथि सांसद प्रेम सुवाल, सांसद अमरेश कुमार सिंह, पुष्प बहादुर शाह, बद्री पाण्डे, रमा कोइराला पौड्याल र संजय कुमार गौतमले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै आजको छलफलमा युवा तथा खेलकुद मन्त्रालयको विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको भए पनि मन्त्री विराज भक्त श्रेष्ठ अनुपस्थित रहनुभएको विषयमा सांसद रामहरि खतिवड़ाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उक्त मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै गर्नुभएको भारत भ्रमणका विषयमा संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभएको थियो। सांसदहरूले प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएका सम्झौता लगायतका विषयमा संसदलाई जानकारी गराउनु पर्ने बताउनुभयो। सांसदहरूले गिरीबन्धु टी स्टेट, मेलम्ची खानेपानी, व्हाइट बडी 4G लगायत ठूला भ्रष्टाचारका विषयमा सत्य तथ्य छानबिन गरी छिटो बाहिर ल्याउन माग गर्नुभयो। सांसदहरूले तराईका विभिन्न भागमा खानेपानीको समस्या रहेको भन्दै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले सरकारी कार्यालयमा दर्जनौं गाड़ीहरू बेवारिसी अवस्थामा रहेको र अरबौंको सम्पत्तिको क्षति भएको भन्दै यसको व्यवस्थापनका लागि रूलिङको माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 पारित गरेको छ। अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय मानवाधिकार आयोगको 23 वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 5 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले निर्वाचन पद्धतिमा संशोधन आवश्यक भएको, जनताको काममा नेताहरू इमानदार हुनुपर्ने बताउनुभयो। सांसदहरूले सरकारले शिक्षकका लागि तालिममा लगानी गरे पनि निजी शिक्षकका तुलनामा उपलब्धि हासिल गर्न नसकेको भन्दै सरकारको ध्यान आकर्षण गर्नुभयो। बैठकमा सांसदहरूले जलवायु परिवर्तनको असरबाट हिमालहरू पग्लिएर कालो पहाड़मा परिणत भएको, हिमालमा फोहोर बढ़िरहेको र विभिन्न हिमालहरूको बेस क्याम्पमा सरकारको उपस्थिति हुनुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 4 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्नुभएको छ। मध्य पश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा आज ललितपुरमा आयोजित 30 दिगो विकास अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्यूनीकरणमा एउटा देशको प्रयासले मात्र नहुने भएकोले विश्वव्यापी समाधान आवश्यक रहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति यादवले परम्परागत ज्ञान प्रणालीको महत्व, नवीकरणीय ऊर्जाको भूमिका, संरक्षण प्रयासको आवश्यकता र दिगोपनलाई सम्बोधन गर्न अत्याधुनिक प्रविधिलाई पनि आत्मसात गर्दै अगाडि बढ़न आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाल दिगो विकास क्षेत्रको समस्याको अभिनव समाधान र सहयोगको पक्षमा रहेको बताउनुभयो। यही जेठ 32 गतेसम्म सञ्चालन हुने सम्मेलनमा 50 देशका 300 भन्दा बढ़ी प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता र नीति निर्माता लगायत सहभागिता छ। जनता समाजवादी पार्टी जसपा नेपालको जनकपुर धाममा जारी एकता प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित भएको छ। अध्यक्ष यादवले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमा देशको वर्तमान राजनैतिक अवस्था, विश्व परिवेश तथा जसपा पार्टीमा आएको विभाजन सहितको 31 पृष्ठ लामो राजनैतिक प्रतिवेदनमा उल्लेख भएका विषयहरूमा महाधिवेशन प्रतिनिधिहरूले दिएको सुझावहरू समावेश गर्दै पारित गरेको हो। भोलिसम्म चल्ने महाधिवेशनको बन्द सत्रमा अन्य प्रतिवेदनहरू पेश गरेर त्यसमाथि पनि व्यापक छलफल र बहसपछि आवश्यक परिमार्जन गरेर पारित गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ। महाधिवेशनले भोलि नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ। महाधिवेशनमा नेपालको 77 जिल्लाबाट करिब 1300 महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर 15 करोड़ रूपियाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 3 पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका 8 पवन पन्त, भरतपुर महानगरपालिका 18 चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूले 3-4 वर्ष यता कम्तीमा पनि 300 भन्दा बढ़ीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिनुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी ब्याङ्कका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ सहित 9 जनालाई पक्राउ गरेको छ। ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिल कुमार नेौपाने, प्राध्यापक डाक्टर गीता प्रधान, रमेश कुमार नेरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमा कुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो। सेन्चुरी ब्याङ्कमा रहँदा कमसल धितोमा 2,11,65,00,000 भन्दा बढ़ी कर्जा प्रवाह गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। उक्त ऋण धितो भन्दा 97,41,70,000 भन्दा बढ़ी रूपियाँले बढ़ी पाइएको सीआईबीको दावी छ। दाङको घोराही उपमहानगरपालिकामा 43 स्थानमा कृत्रिम जलाशय निर्माण भएसँगै बेमौसमी तरकारी खेती हुन थालेको छ। लुम्बिनी प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको करिब 21 करोड़ रूपियाँको लगानीमा जलाशय निर्माण भएसँगै सुक्खा अवस्थामा रहेको स्थान अहिले बेमौसमी तरकारी खेती गर्ने स्थानका रूपमा विकास भएको छ भने पर्यटन प्रवर्धन समेत हुन थालेको छ। दाङबाट संवाददाता प्रेमबहादुर रामजाको रिपोर्ट।
घोराई उपमहानगरपालिकाले निर्माण गरेका कृत्रिम जलाशयले स्थानीय खुशी देखिएका छन्। कुनै समयमा सिंचाई अभावका कारण धान र गहुँ खेती मात्रै गर्न बाध्य रहेका स्थानीयले अहिले बेमौसमी तरकारी खेती समेत गर्न थालेका छन्। घोराई सत्रका भागीराम चौधरी,
यो बारीमा चाहिँ मकै र तोरी बाहेक अरू केही पनि हुनुहुन्थ्यो, सुक्खा बाली मात्रै हुन्थ्यो, अहिले चाहिँ बेमौसमी मौसमी तरकारी खेतीहरूमा चाहिँ धेरै राम्रो भएको छ।
जलाशयले एकातिर खेतीपातीमा सहज बनाएको छ भने जमिन मुनिको पानीको स्रोत समेत बढ़ाएको छ। कुनै समय जमिन मुनि रहेको पानीको स्रोत कम हुन थालेको थियो भने अहिले जलाशय निर्माण भएपछि त्यस वरपरका कुवा सुक्ने समस्या पनि अन्त्य भएको छ। घोराई 12 का टेकलाल पुन,
यसमा चाहिँ बर्खाभरि पानी हुन्थ्यो, हिउँदामा हुँदैन थियो, अहिले ड्याम बान्नाले हाम्रो कुवाहरू पनि सुकेन।
घोराईका प्रत्येक वडामा 2-2 वटाका दरले जलाशय निर्माण गरिएको छ। यसले त्यस वरपरको वातावरणलाई हराभरा बनाएको छ भने चराचुरुङ्गी समेत रमाउने गरेका छन्। निर्माण भएका जलाशय मध्ये घोराई उपमहानगरपालिका आफैले 27 वटा निर्माण गरेको छ, बाँकी 13 वटा जलाशय लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो। घोराई उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवर्धन शाखा प्रमुख बालकृष्ण खनाल,
हालसम्म घोराई उपमहानगरपालिकामा 43 वटा जलाशय निर्माण भएका छन्, जसमा 27 वटा पालिका आफैले आफ्नो लगानीमा बनाएको छ भने बाँकी 16 वटा लुम्बिनी प्रदेश सरकार र चाहिँ बृहत दाङ उपत्यका सिंचाई आयोजनाबाट निर्माण भएका छन्।
घोराई उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खोल्सा नाला तथा खोलालाई थुनेर जलाशय निर्माण गरेको हो। यसका साथै वर्षाको समय धेरै पानी जमा हुने स्थानलाई बाँधेर जलाशय निर्माण गरेको छ। यस्तो कारणले सिंचाई गरेर खेतीपाती, बेमौसमी तरकारी खेती अनि पर्यटन प्रवर्धनमा समेत सहयोग पुगेको छ। प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल सहित 6 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी 30,29,34,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। आयोगले नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल विरूद्ध पनि 30,29,34,000 रूपियाँ भन्दा बढ़ीको बिगो दावी माग गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी विरूद्ध भने कैद र जरिवानाको मात्रै माग दावी गरेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो। यमनमा 200 भन्दा बढ़ी आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा 39 जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघीय एजेन्सीले जनाएको छ। यमनको तटीय क्षेत्रमा भएको हिजोको घटनामा 2 वटा डुंगा डुब्दा 150 जना बेपत्ता भएका र 71 जनाको जीवितै उद्धार गरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले जनाएको छ। प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौं आप्रवासीहरू द्वन्द, प्राकृतिक प्रकोप र कमजोर आर्थिक अवस्थाका कारण खाड़ी मुलुक जान लाल सागरको जोखिमपूर्ण यात्रा गर्ने गर्दछन्। अप्रेलमा 2 डुंगाहरू जिबुटीको तटमा 2 हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौं मानिसको मृत्यु भएको थियो। आईओएमले यस वर्ष समावेश नगरी सन् 2014 आप्रवासन मार्गमा कुल 1,350 जनाको मृत्यु भएको जनाएको छ। सन् 2023 मात्र यसले समुद्रमा हराएको 105 सहित मार्गमा कम्तीमा 698 जनाको मृत्यु भएको उल्लेख गरेको छ। भारतको पूर्वी राज्य ओडिसामा प्रचण्ड गर्मीका कारण पछिल्लो 72 घण्टाको अवधिमा 8 जनाको मृत्यु भएको छ। अत्यधिक गर्मीका कारण त्यहाँ तातो हावा लूले जनजीवन प्रभावित भएको छ। भारत हालसम्मकै सबैभन्दा लामो तातो हावा लूको लहरका बीच गुज्रिरहेको छ र यस्तो अवस्था अझै केही दिन जारी रहने भारतको मौसम विभागले जनाएको छ। केही क्षेत्रमा हाल 50 डिग्री सेल्सियस तापक्रम नागेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका कारण देशका केही क्षेत्रहरूमा पानीका मुहानहरू सुकिरहेकाले जताततै पानीको अभाव झेल्न परेको र खानेपानीको माग बढ़ेको अधिकारीहरूले बताएका छन्। मेमा जारी गरिएको भारतको आधिकारिक तथ्याङ्क अनुसार मार्च र मेको बीचमा गर्मीका कारण 60 जनाको मृत्यु भएको थियो। संयुक्त राष्ट्र सुरक्षा परिषद यूएनएससीले गाजामा इजरायलको 8 महिनादेखि जारी आक्रमण अन्त्य गर्ने उद्देश्यले अमेरिकी समर्थित युद्ध विराम प्रस्तावलाई अनुमोदन गरेको छ। हिजो भएको मतदानमा सुरक्षा परिषदका 15 सदस्यमध्ये 14 सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको पक्षमा मतदान गरेपछि संयुक्त राष्ट्र सुरक्षा परिषदले युद्ध विराम प्रस्तावलाई अनुमोदन गरेको हो। रूस भने मतदानमा अनुपस्थित थियो। प्रस्तावमा पूर्ण र पूर्ण युद्ध विराम, हमासद्वारा बन्दकहरूको रिहाई, मृत बन्दकहरूको अवशेष फिर्ता र प्यालेस्टाइनी कैदीहरूको आदान प्रदानका लागि शर्तहरू समावेश छन्। इजरायलले युद्धविरामको प्रस्तावलाई स्वीकार गर्नुका साथै हमासलाई पनि यसमा सहमत हुन आग्रह गरेको उल्लेख छ। सुरक्षा परिषदले अमेरिकाका राष्ट्रपति जो बाइडेनले गत मे 31 ल्याउनु भएको योजनालाई समर्थन गर्न विश्वका धनी राष्ट्रहरूको समूह G7 साथै धेरै राष्ट्रहरूलाई मतदानमा समावेश गरेको थियो। अमेरिकी राष्ट्रपति बाइडेनले यसलाई इजरायली युद्धविराम प्रस्तावको सकारात्मक पक्षको रूपमा वर्णन गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। शान्ति सम्झौताका लागि समर्थन जुटाउने प्रयास स्वरूप अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू लगायतका विदेशी नेताहरूसँग भेट्नु भएको केही समयपछि यो कुरा बाहिर आएको हो। संयुक्त राष्ट्रसंघको मतदानको केही घण्टा अघि विदेश मन्त्री ब्लिंकेनले त्यस क्षेत्रका नेताहरूलाई युद्ध विराम चाहनुहुन्छ भने हमासलाई दवाब दिन अनुरोध गर्नुभएको थियो। मतदानले द्वन्द अन्त्य गर्ने योजनालाई सकारात्मक प्रतिक्रिया दिन दुवै पक्षलाई दबाव बढ़ाउने सम्भावना रहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री वर्षमान पुनले सरकारले सूचना प्रविधि क्षेत्रको पूर्वाधार निर्माण र नीतिगत सहजता प्रदान गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढ़ाएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले मंगलबार काठमाडौँमा आयोजना गरेको सूचना प्रविधि दशक अबको बाटो विषय कार्यक्रममा अर्थमन्त्री पुनले सूचना प्रविधिलाई अर्थतन्त्रको सम्भागका रूपमा अघि बढ़ाएको बताउनु भएको हो। आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रको विकासलाई केन्द्रमा राखेको अर्थमन्त्री पुनले बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीनवटै तहका सरकार, निजी क्षेत्र र सरकार भएका सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सूचना प्रविधिका क्षेत्रमा लगानी दशक घोषणा गर्नु ऐतिहासिक नीतिगत निर्णय भएको संचार मन्त्री शर्माले उल्लेख गर्नुभयो। कार्यक्रममा सर्वाङ्गीण विकास अध्ययन केन्द्र IIDS का परामर्शदाता एवं सूचना प्रविधि क्षेत्रका विज्ञ डाक्टर अमृता शर्माले सूचना प्रविधि क्षेत्रमा बजेटमा व्यवस्था भएका विषय सकारात्मक रहेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार 33.15 अंकले बढ़ेको छ। यस दिन नेप्से परिसूचक 1.59% बढ़ेर 2115.24 बिन्दुमा कायम भएको छ। मंगलबार 311 कम्पनीहरूका 1,26,65,000 किता शेयरहरू 5,55,53,61,000 मूल्यमा किनबेच भएका छन्। मंगलबार वरूण हाइड्रो पावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो पावर लिमिटेड र भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कोशी प्रदेशमा 45.1% जनसंख्यामा बीमाको पहुँच पुगेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा देशभर बैंक तथा वित्तीय संस्थाको संख्या 11,594 रहेकोमा कोशी प्रदेशमा 1,862 बैंक तथा वित्तीय संस्थाका शाखाहरू पुगेको उल्लेख छ। बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपको 7.13% 4,41,00,000,000 बराबर कोशी प्रदेशमा निक्षेप संकलन भएको छ। त्यस्तै कुल कर्जाको 11.26% अर्थात 5,72,00,000,000,000 ऋण कोशी प्रदेशमा विस्तार भएको छ। कुल 7,79,584 हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कोशी प्रदेशमा 7,02,041 हेक्टर क्षेत्रफलमा मात्र खेती भएको छ भने कुल सिंचित क्षेत्रफल 3,15,800 11 हेक्टर मात्र रहेको छ। यही जेठ 27 र 28 गते कैलालीको धनगढ़ीमा सञ्चालित श्रमदान रोजगार मेलामा 2600 भन्दा बढ़ीले रोजगारीका लागि आवेदन दिएका छन्। मेलामा रोजगारीका लागि 2669 जनाले आवेदन दिएको श्रम तथा रोजगार कार्यालय धनगढ़ीका निमित्त कार्यालय प्रमुख जनक सिंह उखेडाले जानकारी दिनुभयो। मेलामा विभिन्न रोजगारदाताहरूले 2654 जना जनशक्ति माग गरेका थिए।
अब खेल समाचार अजय बमबाट।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले मंगलबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठलाई धनगढ़ीमा भएको भ्रमणका क्रममा फाल्पा विकास समितिका अध्यक्ष सुभाष साईले डीपीआर र ईआईए लगायतका विषयमा जानकारी गराउनु भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो। डीपीआर तयार भए लगत्तै फाल्पा विकास समितिले परराष्ट्र मन्त्रालय मार्फत डीपीआर लगायतका विवरण भारत पठाउने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत फाप्ला विकास समितिमा रहेको छ। निरीक्षण लगत्तै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो, जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो। मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिएर डीपीआर र ईआईको काम समयमा नै पूरा गर्न निर्देशन दिनुभयो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी आईसीसी T20 विश्वकपको दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ। नेपाली समय अनुसार बुधबार बिहान 5:15 फ्लोरिडा स्थित ब्रोड काउन्टी रंगशालामा हुनेछ। खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंका विरूद्ध खेल नेपालको लागि टेस्ट राष्ट्र विरूद्ध जित हासिल गर्ने पहिलो अवसरको रूपमा रहेको बताए। उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढ़ेको अभिव्यक्ति दिए। श्रीलंकाले विश्वकपको शुरूआती दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग हार बेहोरेको थियो। यता नेपाल भने नेदरल्याण्डसँग पराजित भएको हो। श्रीलंकाले यो खेल गुमाएर विश्वकपबाट बाहिरिनेछ। नेपाल र श्रीलंकाले सिनियर क्रिकेटमा पहिलो पटक एकअर्काको सामना गर्दैछन्। उमेर समूहमा भने पटक पटक भेट भएको इतिहास छ। फिफा विश्वकप 2026 अन्तर्गतको छनौट दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बेलुका 11:45 साउदी अरबको दमाम शहर स्थित प्रिन्स मोहम्मद विन फमद स्टेडियममा शुरू हुनेछ। सोही रंगशालामा 5 दिन अघि भएको 5 खेलमा नेपाल युए विरूद्ध 4-0 नै पराजित भएको थियो। नेपालको 5 खेलमा गोल संख्या 0 रहेको छ। नेपालले 5 खेलमा 18 गोल खान पुगेको छ। समूह एचमा रहेको नेपालले त्यसअघि 5 खेलमा पराजय भोगेको थियो। नेपाल युएसँग पहिलो खेलमा 4-0 र यमनसँग 2-0 पराजित भएको थियो। त्यस्तै नेपालले बहरानसँगको पहिलो खेल 5-0 र दोस्रो खेल 3-0 गुमाएको थियो। नेपालले आजको खेलमा अङ्कको खाता खोल्न चाहन्छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदलिरही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 4.7 मिलिमिटर, काठमाण्डौको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, पोखराको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 7.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 41.1 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अधिवेशनमा सहभागी हुन स्विजरल्याण्डको जेनेभा प्रस्थान। विनियोजन विधेयक 2081 माथि प्रतिनिधि सभामा छलफल शुरू। वैदेशिक रोजगारीको प्रलोभन देखाएर 15 करोड़ रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीद्वारा 3 पक्राउ। र यमनमा आप्रवासी चढ़ेको डुंगा डुब्दा कम्तीमा 39 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।